आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै हार्दिक स्वागत छ यो तपाईहरूको आफ्नै कार्यक्रम मुक्तिको मार्गमा, जहाँ क्रमबद्ध र श्रृंखलाबद्ध रूपमा पवित्र धर्म शास्त्रको अध्ययन गरिन्छ। मित्र, अघिल्लो दिनमा हामीले न्यायकर्ता 6:1-23 बाइबल अध्ययन गरिरहेका थियौं, जहाँ हामीले देख्यौं इसरायलीहरूको 4 सत्य विश्वास त्याग र परिणाम स्वरूप तिनीहरू मिद्यानीहरूको कठोर हातमा पर्दछन् र परमेश्वर कहाँ आफ्नो सहायताको पुकार गर्दछन्। र परमेश्वरले आफ्नो अनुग्रहमा तिनीहरूलाई शत्रुहरूबाट छुडाउन गिदियोनलाई न्यायकर्ताको रूपमा चुन्नुहुन्छ र तिनीका प्रकट भई तिनलाई यस कार्यको निम्ति साहस र उत्साह दिनुहुन्छ। तर गिदियोन यस कामको निम्ति डराउँछन्। तिनमा कमजोर र हीन भावना उत्पन्न हुन्छ। तिनी बहाना बनाउँछन् कि तिनी अति नै कमजोर व्यक्ति हुन्। तिनले आफ्नो सानो गोत्र छ भनी बहाना बनाउँछन्। साथै पिताको घरानामा सबभन्दा सानो कान्छो हुँ भनी पनि बहाना बनाउँछन्। भन्नु नै पर्ने हो भने गिदियोन खालि कमजोर व्यक्ति मात्र थिएनन्, तर तिनी संशयवादी, सन्देह गर्ने, शंका गर्ने व्यक्ति पनि थिए र परमेश्वरलाई विश्वास गर्दैनन्। तिनी परमेश्वरलाई चिन्ह माग्छन्। छ अध्याय सत्रदेखि एक्काइस पदमा हामी पढ्छौं, तिनले भने, यदि म तपाईँको निगाह पात्र भएको छु भने तपाई नै मसँग बोल्नु भएको हो भन्ने मलाई एउटा चिन्ह दिनुहोस्। बिन्ती छ मैले मेरो भेट लिएर तपाईँको सामु नचढेन्जेल तपाई यहाँबाट नजानुहोला। उहाँले भन्नुभयो, त नाउजेल म यही बस्नेछु। तब गिद्योन भित्र गएर बाख्राको एउटा पाठो तयार गरे र पाँच पाथी पिठोको अखमेरी रोटी बनाए। तिनले मासु चाहिँ एउटा टोकरीमा हालेर झोल चाहिँ एउटा बटुकोमा हाले बाहिर फलाटको रूखमुनि उहाँको सामु चढाए। परमेश्वरको दूतले तिनलाई भने, त्यो मासु र अखमेरी रोटी लिएर यहाँ चट्टानमाथि राखिदिए र झोल चाहिँ खनाइदिए। अनि तिनले त्यसै गरे। तब परमप्रभुका दूतले आफ्नो हातमा भएको लौरो पसारेर त्यसको टुप्पाले त्यो मासु र रोटीलाई छोए। तब चट्टानबाट आगो निस्केर त्यो मासु र रोटीलाई भस्म पार्यो, अनि परमप्रभुका दूत अलप भए। यहाँ हामी देख्छौ कि गिद्योनलाई परमेश्वरको व्यक्तिगत प्रकटतामा परमेश्वरप्रति विश्वास दिलाइए, पत्यार पारिए। अब गिद्योनलाई थाहा भयो कि परमेश्वर जीवित हुनुहुँदो रहेछ। आज हामी अगाडि न्यायकर्ता छ अध्याय पच्चीसदेखि सात अध्यायको सत्ताइस पदसम्मबाट अध्ययन गर्नेछौ कि गिद्योनले परमेश्वरको आज्ञा पालन गर्छन् र बालको वेदीलाई भत्काउँछन्। न्यायकर्ता छ अध्याय चौबिसदेखि सत्ताइस पदमा भनिएको छ, गिद्योनले परमप्रभुको निम्ति त्यहाँ एउटा वेदी बनाए र त्यसको नाउँ परमप्रभु शान्ति हुनुहुन्छ राखे। त्यो आजको दिनसम्म पनि अबिएजेरीको ओप्रामा छ। त्यसै रात परमप्रभुले गिद्योनलाई भन्नुभयो, तेरा बाबुको बगालबाट सात वर्षे दोस्रो साँडेले तेरा बाबुको बाल देवताको भेदी भत्काइदे र त्यसको छेउमा भएको असेरा देवीको प्रतिमा ढालिदे। तब यही अग्लो स्थानमा परमप्रभु तेरा परमेश्वरको निम्ति ठिक ढाँचाको एउटा वेदी बना र त्यो दोस्रो चाहिँ साँडे लिएर तैले ढालेको असेराको प्रतिमाको काठले होम बलि चढा। तब गिद्योनले आफ्ना नोकरहरू मध्येका दसजनालाई लिएर परमप्रभुले तिनलाई भन्नु भए बमोजिम गरे, तर तिनी आफ्ना पिताका घराना र नगरवासीहरूसँग डराउँदथे। यसै कारण तिनले यो काम दिउँसो होइन तर राति गरे। अहिले गिद्योनले आफ्नो जोखिमको वा साहसको कामको आरम्भ गर्छन्। अरू त के, परमेश्वर स्वयं तिनलाई नियुक्त गर्न भए पनि तिनी अझै डराउँछन्। परमेश्वरको आज्ञा अनुसार दिउँसो यो कार्य गर्नको सट्टा तिनी अन्धारोमा गर्छन्। यो निश्चय नै साहसको काम थिएन, तर तिनीहरूले पत्ता लगाउँछन् कि यो कसले गरे र तिनीहरू गिद्योनलाई मार्न तयारी छन्। तर परमेश्वरले अझै तिनलाई बचाउनुहुन्छ। गिद्योन अझै हिचकिचाउने व्यक्ति छन्। परमेश्वरले तिनको डरमाथि विजय दिनुपर्नेछ। परमेश्वरले तिनमा साहस र विश्वासको मजबुत पार्न र विकास गर्नुपर्नेछ। अनि अर्को कदम यस मानिसमा उहाँको पवित्र आत्माले भर्नुपर्नेछ। परमेश्वरले सधैँ ती व्यक्तिलाई आत्माको भरपूर दिनुभएको छ जसलाई उहाँले प्रयोग गर्नुहुन्छ। तेत्तीस र चौतिस पदमा भनिएको छ, यसपछि सबै मिद्यानी, अमालेकी र पूर्वका जातिहरूले आपसमा दल बाँधे र यर्दन नदी तरेर इजरायलको बेसीमा छाउने हाले। तब परमप्रभुका आत्मा गिद्योनमाथि आउनुभयो। तिनले तुरही फुके र अबिएजरीहरूलाई तिनको पछि लाग्नलाई बोलाए। मित्र, यहाँ हामी देख्दछौ कि तुरही फुकाएको मतलब युद्ध हो। तिनले तुरही फुक्ने बित्तिकै उसका मानिसहरूले जान्नेथे कि यो अमालेकीहरूको विरूद्ध युद्ध हो, लडाई हो, र तिनीहरू एकै साथमा भेला हुन आरम्भ गर्थे। तपाईँलाई थाहा छ कि के भयो त्यहाँ। गिद्योनको घोडा डरले काम्न लाग्यो र परमेश्वर कहाँ फेरि प्रस्ताव सहित गए। छत्तीसदेखि चालिस पदमा गिद्योनले परमेश्वरलाई भने, तपाईँले प्रतिज्ञा गर्नुभए अनुसार यदि तपाईँले इसरायललाई मद्वारा बचाउनुहुन्छ भनेदेखि अब हेर्नुहोस्, म भेडाको ऊन खलामा राख्नेछु। यदि ऊनमा मात्रै शीत परेर त्यसको चारैतिरको जमिन चाहिँ सुकैरह्यो भने मलाई यो कुरा निश्चय थाहा हुनेछ कि तपाईँले प्रतिज्ञा गर्नुभए झैं मेरो हातद्वारा तपाईँले इसरायललाई हटाउनुहुनेछ। र त्यसै नै भयो। तिनी भोलि बिहानै उठे र त्यो उनलाई निचोरेर शीतबाट एक बटुको पानी निस्क्यो। तब गिद्योनले परमेश्वरलाई भन्यो, मसँग नरिसाउनुहोस्, तर मलाई अझै एउटा कुरा बोल्न दिनुहोस्। बिन्ती छ मलाई फेरि एकपल्ट यस उनको जाँच गर्न दिनुहोस्। यसपल्ट चाहिँ त्यो उन मात्र सुक्खा रहोस् र सबै जमिन चाहिँ शीतले भिजोस्। परमेश्वरले त्यस रात पनि त्यसै गर्नुभयो। उन मात्र सुक्खा रह्यो र त्यसका चारैतिरको जमिनमा शीत परेको थियो। मित्र, ओ यो अलौकिक आश्चर्य कर्महरू हो जुन परमेश्वरले यस व्यक्ति गिद्योनको निम्ति प्रकट गर्नुभयो, प्रदर्शन गर्नुभयो। परमेश्वर यस गिद्योनप्रति कति धेरै अनुग्रही र कृपाल हुनुहुन्थ्यो। हामी यो कुरा थाहा पाउनेछौ कि परमेश्वरले बिस्तारै बिस्तारै यस मानिसलाई निरन्तर शिक्षा दिनुहुन्छ। तबसम्म उहाँले तिनलाई त्यस्तो स्थानमा ल्याउनुहुन्न जहाँ गिद्योनले देख्न सक्छन् कि तिनमा वास्तवमा केही कुरा पनि छैन। त्यसपछि परमेश्वरले तिनलाई सामर्थ्य युद्धमा विजय हुन प्रयोग गर्नुहुन्छ। 34 र 35 पदमा भनिएको छ, तब परमप्रभुको आत्मा गिद्योनमाथि आउनुभयो, तिनले तुरही फुके र अबिएजरीहरूलाई तिनको पछि लाग्न बोलाए। तिनले मनस्सेभरि समाचार लाने दूतहरूलाई पठाए र तिनीहरू पनि तिनको पछि लाग्नलाई बोलाइए। तिनले आसेर, जबुलोन र नप्ताली कहाँ पनि समाचार दिने दूतहरू पठाए र तिनीहरू पनि अरूहरूसित भेला हुन आए। यहाँ हामी देख्दछौ कि तिनका सैनिकहरू हरेक जग्गाबाट तिनी कहाँ जम्मा भए। जब तुरही इसरायलमा फुकिन्थ्यो, यसको तात्पर्य हो युद्ध। अनि मित्र, खुलम भावमा भनौं, तिनी नै त्यहाँ जम्मा हुने अन्तिम व्यक्ति थिए। तिनी निश्चय नै ती सैनिकहरूलाई युद्धमा डोर्याउनको निम्ति पूर्ण रूपमा तयार गरिएका व्यक्ति थिएन। त्यसकारण परमेश्वर यस मानिसको जीवनमा विशेष रूपमा चाल चल्न आरम्भ गर्नुहुन्छ, जुन हामी 7 अध्यायमा देख्नेछौं। हामी देख्छौ 300 जना होसियार चलाक सिपाहीहरू चुनिन्दछ। न्यायकर्ता 7 अध्याय 1 र 2 पदमा भनिएको छ, यरुबाल जो गिद्योन हुन् र तिनीसँग भएका सबै मानिसहरू बिहान सबेरै उठे र हरोदको मूलमा छाउनी हाले। मिद्यानीहरूले चाहिँ मोरको डाँडाको उत्तरपट्टिको बेसीमा छाउनी हाले। परमप्रभुले गिद्योनलाई भन्नुभयो, मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित भएका मानिसहरू मलाई चाहिएको भन्दा धेरै छन्, नत्र त इसरायलीहरूले मेरो विरूद्ध घमण्ड गर्नेछन् र तिनीहरूको आफ्नै शक्तिले यो विजय प्राप्त गरेको हो भनी तिनीहरूले भन्नेछन्। अहिले गिद्योन गएर उसको सेनाहरूलाई हेर्दछन्। तिनीसँग 32,000 पुरूषहरू थिए र गिद्योनले आफ्नो मनमा सोचे कि त्यति संख्या काफी छैन, अझै कम छ। मिद्यानीहरू सलहका हुलहरू झैं असंख्य थिए। तिनीहरू छरपट्ट अस्तव्यस्त थिए, तर तिनीहरूले इसरायलीहरूमाथि सजिलै विजय गरेकोले गर्दा र तिनीहरूको दल सलहको हुलको रूपमा उल्लेख गरिएकोले गर्दा हुन सक्छ तिनीहरूको संख्या प्रशस्तै थिए। त्यसकारण गिद्योनका मानिसहरू कम संख्या थियो जब तिनले गने। अनि म यो सोच्दछु कि गिद्योन फेरि तुरही फुक्न तयारी थिए, तर गिद्योनलाई परमेश्वरले भन्नुभयो, तिमीसँग चाहिएको भन्दा धेरै मानिसहरू छन्, म तिमीलाई यति ठूलो 32,000 संख्याले विजय दिन सक्दिन, किनभने तिमी घमण्डी गर्नेछौ र भन्नेछौ कि तिम्रो आफ्नो सामर्थ्य शक्तिले र बलले यो विजय गर्यौ। कुनै पनि शरीर परमेश्वरको उपस्थितिमा घमण्ड गर्ने छैन। त्यही नै कारण परमेश्वरले आज कमजोर साधनहरूलाई प्रयोग गर्नु परेको हो। यो नै विधि उहाँ निरन्तर अप्नाउनुहुन्छ, लागू गर्नुहुन्छ। उहाँले गिद्योनको कुल संख्यामा कटौती गर्न गइरहनु भएको छ। 3 पदमा भनिएको छ, 3 पदमा, अब सबै मानिसहरूले सुन्ने गरी एउटा उर्दी घोषणा गर कि यहाँ कोही डरले काप्नेहरू छन् भने ती गिलाद डाँडादेखि नै तुरन्तै आफ्नो घरमा गइहालुन्। यसरी 22,000 जना फर्की गए र 10,000 बाँकी रहे। गिद्योनसँग कुल सैनिक 32,000 थियो। अहिले 22,000 जना आफ्नो घरमा फर्की गए। तपाईँले यादै होला कि व्यवस्थाको पुस्तकमा उल्लेखित मोसाको व्यवस्थामा परमेश्वरले यो शर्तको जहाँ लेखिएको छ, यदि कोही व्यक्ति युद्धमा जानबाट डराउँछ भने तिनी घरमा जान सक्थे। म यो कुरा सोचेर सधैँ छक्कै पर्दछु। गिद्योन घरमा गएनन्। वास्तवमा तिनी नै डरपोक डर छिरुवा व्यक्ति थिए, तर तिनी त्यहाँ रहनै परेको थियो। परमेश्वरले उसलाई कार्यभारको नियुक्त दिनुभएको थियो। अहिले गिद्योनसँग खालि 10,000 जना मानिसहरू छन्। सम्भव ती सबै मानिसहरू अति नै डराए, किनकि प्रत्येकलाई भयभीत बनाउने यो काफी थियो। तर परमेश्वर भन्नुहुन्छ, तिमीसँग अझै धेरै मानिसहरू छन्, तिमीले यो संख्यामा घटाउनै पर्छ। तिमीहरूसँग भएको यति धेरै संख्याको मानिसद्वारा विजय दिन सक्दिन। त्यसकारण गिद्योन र उसका मानिसहरूको अर्को जाँच गरियो। 4 देखि 7 पदमा भनिएको छ, तर परमप्रभुले गिद्योनलाई भन्नुभयो, अझै पनि मानिसहरू धेरै छन्, तिनीहरूलाई तल खोलामा लैजा र म तेरो निम्ति तिनीहरूबाट अलग गर्नेछु, जब म भन्छु यो मानिस चाहिँ तसँग जानेछ तब त्यो जानेछ र यदि म त्यो मानिस तसँग जाने छैन भनी भन्नेछु तब त्यो जाने छैन। यसैले गिदियोनले मानिसहरूलाई तल खोलामा ल्याए र परमप्रभुले तिनलाई भन्नुभयो, हरेक मानिस जसले कुकुरले झैं जिब्रोले पानी चाटेर पिउँछ त्यसलाई एकातिर राख र अर्कोतिर चाहिँ जसले घुँडा टेकेर पानी पिउँछ तिनीहरूलाई राख। पानी चाटेर पिउनेको संख्या 300 भयो र बाँकीले आफ्नो हात मुखमा लगी घुँडा टेकेर पानी पिए। परमप्रभुले गिद्योनलाई भन्नुभयो कि 300 जना जसले चाटेर पानी पिए यिनैद्वारा म तिमीहरूलाई बचाउनेछु र मिद्यानीहरूलाई तेरो हातमा सुम्पिदिनेछु, बाँकी सबै आफ्नो ठाउँमा जाउन्। मित्र, यहाँ हामी देख्दछौ कि परमेश्वरले अनौठो मानिसहरूलाई लड़ाईको निम्ति चुन्न गिद्योनलाई भन्नुहुन्छ, जसका विशेषताहरू असामान्य देखिन्छन्, असाधारण देखिन्छन्, तर वास्तवमा तिनीहरू पूर्ण समर्पित र इसरायलीहरूलाई बचाउन र छुटकारा दिन मर्न पनि इच्छुक सिपाहीहरू थिए। म तपाईंलाई भनौं कि मानिसहरूले पानी कुकुरले झैं चाटे किनभने तिनीहरू मिद्यानी शत्रुहरूको पछि पछि थिए, पानीको पछि होइनन्। लड़ाई सिद्ध्याएपछि मात्र तिनीहरू आरामले स्वाभाविक रूपमा पानी पिउनेछन्। निम्न पदहरूमा हामी देख्नेछौ मिद्यानीहरूमाथि इसरायलीहरूको विजय। हामी देख्नेछौ कि यी असामान्य चरित्रका 300 मानिसहरूद्वारा परमेश्वरले विजय दिनुहुन्छ। 9-14 पदमा भनिएको छ, त्यस रात परमप्रभुले तिनलाई भन्नुभयो, झट्टै तल गएर छाउनीमा आक्रमण गर, किनभने मैले त्यो तेरो हातमा सुम्पिदिएको छु। यदि त्यसो गर्न तँलाई डर लाग्छ भने पहिले तेरो नोकर पुरासँग तल छाउनीमा जा र तिनीहरू के भनिरहेका छन् सुन। त्यही कुरा सुनेपछि छाउनीमा आक्रमण गर्न त प्रोत्साहित हुनेछस्। यसकारण तिनी र तिनको नोकर पुरा छाउनीको त्यस भागमा गए जहाँ लड़ाई गर्ने मानिसहरू बसेका थिए। अब मिद्यानी अमालेखी र पूर्वका अरू सबै जातिहरू सलह जस्तै बाक्लै बेसीमा बसेका थिए। उठहरूको त गन्ती नै थिएन, तिनीहरू संख्यामा समुद्रका बलुवाका कणहरू समान थिए। जब गिद्योन नजिक आए एउटा मानिसले आफ्नो साथीलाई सपना सुनाइरहेको थियो। त्यसले भन्यो, मैले सपनामा जौंको एउटा रोटी मिद्यानीहरूको छाउनीमा गुड्दै गुड्दै आएको देखे, त्यो रोटी पालमा आएर त्यसमा यति जोरसित बजारियो कि त्यसले पाललाई पल्टाइदियो र पाल ढल्यो। त्यसको साथीले जवाब दियो, साँच्ची नै यो त इसरायली युवासको छोरो गिद्योनको तरवार नै हो, परमेश्वरले मिद्यान र समस्त सेनालाई तिनको हातमा सुम्पिदिनु भएको छ। मित्र, युद्धमा जानभन्दा पहिले यो गिद्योनको अन्तिम पाठ हो। तिनी र तिनका नोकर शत्रुहरूको छाउनी कहाँ जान्छन् र त्यसबेला दुई शत्रु सिपाहीहरू आपसमा कुरा गरिरहेका छन्। तिनीहरू खुलाम रूपले विश्वास गर्दछन् कि परमेश्वरले मिद्यानीहरूलाई गिद्योनको हातमा सुम्पिदिनुहुनेछ। लड़ाईको केही समय पहिले अघि गिद्योनलाई उत्साह दिन यो वार्तालापको सुन्न अनुमति दिनुहुन्छ। अनि 15-22 पदमा भनिएको छ, जब गिद्योनले सपनाको कथा र त्यसको अर्थ सुने तब तिनले परमेश्वरलाई साष्टाङ्ग दण्डवत गरे। त्यसपछि तिनी इसरायलको छाउनीमा फर्किआएर भने, उठ, परमप्रभुले मिद्यानीहरूको छाउनीलाई तिमीहरूका हातमा सुम्पिदिनु भएको छ। तिनले 300 जना मानिसहरूलाई 3 दलमा विभक्त गरे र हरेक मानिसलाई एउटा तुरही र भित्र राँको भएको एउटा रित्तो गाग्रु दिए। तब तिनले तिनीहरूलाई भने, मलाई हेर, मेरो पछि लाग, जब म छाउनीको छेउमा पुग्छु तब म जसो गर्छु तिमीहरू पनि त्यसै गर, जब म र मेरा मानिसहरूले आफ्नो तुरही फुक्छौ तब तिमीहरूले पनि छाउनीमा चारैतिर तिमीहरूका तुरै फुक र कराएर भने परमप्रभुको निम्ति र गिद्योनको निम्ति। गिद्योन र तिनीसँग भएका 100 मानिसहरू राति 10 बजे छाउनीको छेउमा पुगे। पहरा चौकीको पालो भर्खर फेरेको थियो। तिनीहरूले आफ्नो तुरै फुके र आफ्नो हातमा भएका गाग्रा फुटाए। ती तीनै दल सबैले आफ्नो आफ्नो तुरही फुकेर गाग्रो फुटाए। देब्रो हातमा राको र दाहिनी हातमा तुरही लिएर तिनीहरूले कराए, परमप्रभुको निम्ति र गिद्योनको निम्ति तरवार। हरेक मानिस आफू बसेको ठाउँमा नै छाउनीको चारैतिर उभिरहे र सबै मिद्यानीहरू चिच्याउँदै भागे। ती 300 जनाले आफ्नो आफ्नो तुरही फुक्दा परमप्रभुले छाउनीभरि हरेकलाई एक अर्काको विरूद्धमा उठाउनुभयो। तब मिद्यानी सेना सरेराको भेदसितामा तबातको छेउको हाबी माहौलको सिमानामा भागे। यो गिद्योनको रणकौशलको वा युद्ध कलाको बारेमा दिइएको रेकर्ड हो। तिनले आफ्नो 300 मानिसलाई 3 समूहमा बाँडिदिए। तिनीहरूलाई 3 कुराहरू दिइएका थिए, तुरही, राँको र गाग्रो। राँकोहरू गाग्रोभित्र हालिएका थिए ताकि उज्यालो देख्न नसकियोस् र त्यो तिनीहरूले एक हातमा बोकेर अर्को हातमा तुरैहरू। जब तिनीहरू युद्धमा गए तिनीहरूको कराई यो हुने थियो परमप्रभुको निम्ति गिद्योनको तरवार। चाखलाग्दो कुरा यो छ कि गिद्योनसँग तरवार थिएन, न ती उसका 300 सिपाहीहरूसँग नै थियो। तपाईँले यो कुरा याद गर्नुपर्छ कि तिनीहरू मिद्यानीहरूको शासन मुनि थिए र मिद्यानीहरूले तिनीहरूलाई हात हतियार राख्न दिएनन्। बरु तिनीहरू आफ्नो निम्ति हात हतियार र तरवारहरू राखे। त्यसकारण गिद्योनको रणकौशलको नीति तुरैहरू, राँकोहरू र गाग्रोहरू प्रयोग गरे र काममा ल्याए। हामीले अघिल्ला दिनहरूमा देखिसकेका छौं कि मिद्यानीहरू र अमालेकीहरू मरूभूमिका एक ठाउँबाट अर्को ठाउँमा बसाई सरी हिँड्ने जनजातिहरू थिए।
तिनीहरूले इसरायलको मुलुकमाथि हमला गरे र तिनीहरूका फसल, बाली र भण्डारहरू जप्त गरे, लुटे। तिनीहरूसँग अति नै खुकुलो संगठन थियो। तिनीहरू अस्त व्यस्त, असंगठित एक ठाउँबाट अर्को ठाउँमा बसाई सरी हिँड्ने जनजातिको रूपमा मरूभूमिमा अगाडि बढ़थे र तिनीहरूसँग संगठित सेनाहरू थिएनन्। तिनीहरूसँग आफ्नो छाउनीको वरिपरि रेखदेख गर्ने केही चौकीदारहरू, पहरेदारहरू हुन्थे, तर प्राय सबै निदाउँथे। अनि यही नै अवस्थामा तिनीहरू यहाँ छन्। तिनीहरूले आशा कहिले पनि कति पनि गरेका थिएनन् कि रातमा तिनीहरूमाथि आक्रमण गरिनेछन्। यसरी हामी देख्छौं, गिद्योनले आफ्नो 300 जना मानिसहरू तीन समूहमा तिनीहरूको छाउनीको वरिपरि खटाए अनि अकास्मात निश्चित समयमा तिनीहरूले तुरै फुके र आफ्नो तुरही फुके र राँको हालेको गाग्रो फुटाए। तब आफ्नो देब्री हातमा राँको लिए, जुनले तिनीहरूलाई उज्यालो पारिदिन्थ्यो, प्रकाश छरिदिन्थ्यो। त्यहाँ हजारौं संख्यामा शत्रुहरू थिए। कल्पना गर्नुहोस्, जब आधा रातमा 81 तुरही बज्दा कसरी ती मिद्यानीहरू निन्द्राबाट ब्युजी उठे। त्यसबेला सबभन्दा पहिले तिनीहरूले के गरे भने, तिनीहरूले प्रत्येक दिशाबाट आफ्ना तरवारहरू जोडले हिर्काउन आरम्भ गरे। चारैतिरबाट तिनीहरूको तरवारको हिर्काएको आवाज सुनिन्थ्यो। इसरायलीहरूसँग तरवारहरू थिएन। तिनीहरू खाली त्यही मात्र गरे र त्यही मात्र गर्न सक्थे। त्यो हो देब्रे हातमा राँको र दाहिने हातमा तुरही लिएर यसरी कराउन बाहेक। परमप्रभुको निम्ति र गिद्योनको निम्ति तरवार, यसरी जम्मै मिद्यानीहरू डरले हाम फाल्दै भागे। यसले इसरायलीहरूलाई र गिद्योनलाई महान विजय दियो। मित्र, यस घटनामा हामीसँग केही महान आत्मिक पाठहरू छन्। सबभन्दा पहिले म पहाड़ी उनमा शीत परेको विषयतिर जान चाहन्छु, जुन गिद्योनले परमेश्वरलाई चिन्हको रूपमा मागेथे। यदि भेड़ाको उनमा मात्रै शीत परेर त्यसको चारैतिरको जमिन सुक्खै रह्यो भने मलाई यो कुरा निश्चय थाहा हुनेछ कि तपाईँले प्रतिज्ञा गर्नुभए झै मेरै हातद्वारा तपाईँले इसरायलीहरूलाई छुटाउनुहुनेछ। यसरी नै मित्र, आज हामीले परमेश्वरलाई आफ्ना सुक्खा बंजर जीवनहरूमा शीतको लागि विन्ती गर्नुपर्छ। होसे 14:5 परमेश्वर भन्नुहुन्छ, म इसरायलको निम्ति शीत झै हुनेछु, सो लिली फूल झै फुल्नेछ र लबनौन झै त्यसको जरा फैलिनेछ। परमेश्वरले यस विषयको बारेमा थुप्रै पल्ट बताउनुहुन्छ। व्यवस्था 33:13 भनिएको छ, अनि युसुफको विषयमा उनले भने, माथि आकाश र तल गहिराईले सिचेर त्यसको भूमि परमप्रभुद्वारा आशिषित होस्। हितोपदेश 19:12 भन्छ, राजाको रिस सिंहको गर्जन जस्तै हो, तिनको निगाह घाँसमाथिको शीत जस्तै हो। अन्तिम भजन संग्रह 133:1-3 भन्दछ, समाजका दाजुभाइहरू आपसमा एकता भएर बस्नु कति असल र मनोहर कुरा हुन्छ। यो त शिरको त्यो उक्तम तेल जस्तो हो जो दारीमा बगे थियो, हारूनकै दारीमा जो तिनको वस्त्रको किनार समय झरेको थियो। हर्मोनको शीत जस्तै जो सियोनका पहाड़हरूमा झर्छ खस्दछ, किनकि त्यही नै परमप्रभुले आशिषको आज्ञा दिनुभयो, अनन्तको जीवन। परमेश्वरले यस तरिकामा आशिष दिनुभएको छ। हामीलाई यस स्पर्शको, यो छुवाईको, यो ताजा स्पर्शको आवश्यक छ। होसे 14:5 हामीलाई भन्दछ कि लिली संवेदनशील हुन्छ, सुकुमार हुन्छ, उहाँ हाम्रो प्रभु हामी माथि वर्षा ओइलिरहेको घाँसमा जस्तै आउनुहुनेछ। अरू त के, जब हामी समस्यामा र कठिनाईमा हुन्छौं उहाँ हामी कहाँ वर्षा जस्तै आउनुहुनेछ। हाम्रो प्रभु यरुसलेममाथि रुन सक्नुभयो, विलाप गर्न सक्नुभयो, तर के आज हामी पापीहरूको निम्ति रुन्छौं? कर उठाउने पापी मानिस आफ्नो छाती पिटी पिटी आफ्नो पापको बारेमा रुन सके, तर आज हाम्रो बारेमा नि के? आज हामीलाई परमेश्वरबाट स्पर्शको आवश्यक पर्दछ, जुनले हामीलाई मजबुत र स्थिर र दृढ बनाउन सक्छ। ओ, हामी पनि भजनकारसँग यो भन्न सके। भजन 57:7 भन्छन्, मेरो मन दृढ छ हे परमेश्वर, मेरो मन दृढ छ, म गाउनेछु, म स्तुति गाउनेछु। अनि हाम्रा जीवनहरूमा पवित्रता ल्याउन हाम्रा जीवनहरूमाथि परमेश्वरको शीतको आवश्यक पर्दछ। पत्रुसले हामीलाई दोस्रो पत्रुस 3:14 भनिएको छ, यसै कारण हे प्रिय हो, यी कुराको बाटो हेर्ने भएर शान्ति साथ तिमीहरू प्रभुको दृष्टिमा निष्कोट र निष्कलंक ठहरिनलाई प्रयत्न गर। मित्र, यही नै आज हामीलाई आवश्यक पर्दछ। परमेश्वरले केवल सफा शुद्ध कपको प्रयोग गर्न सक्नुहुन्छ। पहिलो पत्रुस 1:16 भन्छ, किनभने यो लेखिएको छ, पवित्र हौ किनभने म पवित्र छु। परमेश्वरले यो नै हामीलाई भन्नुहुन्छ। दोस्रो कोरन्थी 7:1 भन्छ, यसकारण ए प्रिय हो, यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्माका सबै किसिमका अशुद्धपनहरूबाट हामी आफैलाई शुद्ध पारौं, परमेश्वरको डर राखेर रा पवित्रतालाई सिद्ध पारौं। ओ, कति सुन्दर तस्विर र महान पाठ यहाँ हामीसँग छ। अहिले हामी गाग्रोहरूको बारेमा अर्को आत्मिक पाठहरूमा हेरौं। दोस्रो कोरन्थी 4:7 भन्छ, तर यो धन हामीसित माटोका भाँडाहरूमा छ, ती गाग्राहरूले वा माटाका भाँडाहरूले विश्वासीहरूको शरीरको प्रतिनिधित्व गर्दछ। त्यही नै पाउले उल्लेख गर्छन् जब रोमी 12:1 यो भन्छन्, यसकारण ए भाइ हो, परमेश्वरको कृपाद्वारा म तिमीहरूलाई निवेदन गर्दछु कि तिमीहरूको यथोचित सेवाको रूपमा आफ्ना आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई मन पर्ने जिउँदो बलिदान गरिदिइहाल। त्यसकारण त हामीले कुनै मानिसमा घमण्ड गर्नुहुन्न। पाउल त्यही भन्छन् 1 कोरन्थी 3:21, यसैले मानिसहरूमा कसैले घमण्ड नगरोस्, त्यो माटोको भाँडा हो। हामीसँग माटोको भाँडा वा गाग्रोहरूमा यो धन छ। हामी कोही कोही फुटाएको वा तोडिएका छैनौं, परिणामस्वरूप ज्योति चम्किँदैन। मित्र, यो हाम्रो ज्योति होइन जुनको हामीले चम्काउनु पर्छ, तर हामीले चम्काउनु पर्ने ज्योति प्रभु येशू ख्रीष्टको ज्योति हो। उहाँको ज्योति हामीद्वारा चम्किनु पर्छ। यो ज्योति खालि फुटाइएको वा टुटाइएको जीवनमा चम्कन सक्छ। हामीले यस संसारमा ज्योतिहरूको रूपमा चम्कनु पर्छ। पाउले फिलिपीका विश्वासीहरूलाई भने 2:14-15 गनगनाई र वाद विवाद नगरिकन सबै काम गर्दै जाऊ कि तिमीहरू चाहिँ निष्कोट र सुधा भएर टेढा र बरालेको पुस्ताको बीचमा परमेश्वरका निर्दोषी सन्तान हौ, जसको विषयमा तिमीहरू संसारमा ज्योतिहरू झैं देखा पर्दछौ। अनि केही समयको लागि झट्टै तुरहीहरूको बारेमा देखौं। 1 कोरन्थी 14:8 भन्दछ, यदि तुरहीले नबुझ्ने स्वर दियो भने त लड़ाईको निम्ति को तयार होला। यसले विश्वासीहरूको साक्षी र गवाहीको बताउँछ। विश्वासीहरूको साक्षी र गवाहीहरू विश्वसनीय र स्पष्ट र सफा हुनै पर्छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।